सम्पूर्ण श्रोतामा नमस्कार अनि शुभ प्रभात। म कार्यक्रम प्रस्तुता सावित्रा दाहाल
र म अम्बिका भण्डारीको रेडियो भिजन 91.6 MHz सुन्दै हुनुहुन्छ कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धता। यो कार्यक्रम प्रत्येक शुक्रबार बिहान 7:15 देखि 7:45 बजेसम्म सुन्न सक्नुहुनेछ। देशका 7 प्रदेशका 8 रेडियोमा एकैसाथ यो कार्यक्रम प्रसारण भइरहेको छ।
आदरणीय श्रोताबिन्द, लैङ्गिक समानता मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप म्याक र सहयोगी संस्था सोलिडारिटी सेन्टरको संयुक्त आयोजनामा रेडियो भिजन 91.6 MHz मार्फत प्रसारण भइरहेको परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रम सुरुदेखि नै लैङ्गिक हिंसा र सामाजिक न्यायका क्षेत्रमा केन्द्रित रहँदै आएको छ। हामी यो कार्यक्रममा लिङ्गका आधारमा हुने विभेद, सामाजिक घटना र हिंसा न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न सरकारवालाहरूसँग विविध विषय लिएर आउने गरेका छौँ।
श्रोता, यसअघि हामीले विभिन्न विषयवस्तुहरू यहाँहरूमा प्रस्तुत गरिसकेका छौँ। हामीले यसपटक स्थानीय तहको निर्वाचन नजिकिरहेको हुँदा यसै विषयलाई केन्द्रित रहेर कार्यक्रम तय गरेका छौँ।
आदरणीय श्रोता, प्रदेश नम्बर 1 का 14 जिल्लामा भएका साप्ताहिक घटनाहरूमध्ये प्रतिनिधिमूलक रूपमा केही महत्त्वपूर्ण घटनाहरू लिएर आएका छौँ। अब सुनौ साप्ताहिक गतिविधि।
निर्वाचन आयोगले आउँदो वैशाख 30 गते शुक्रबार हुने स्थानीय तहको चुनावका लागि मतपत्र छपाईको काम तीव्र गतिमा भइरहेको जनाएको छ। जनक शिक्षा सामग्री केन्द्रमा दैनिक 4,00,000 थानका दरले मतपत्र छपाईको काम भइरहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियालले जानकारी दिनुभयो। शुरूमा उच्च हिमाली र हिमाली जिल्लाका मतपत्र छपाईको काम भइरहेको र क्रमशः पहाडी, तराई र सुगम जिल्लाका मतपत्र छापिने उहाँले जानकारी दिनुभयो। आयोगले स्थानीय तह चुनावका लागि 1,94,00,000 थान मतपत्र छापि जनाएको छ। मतदाताको संख्या 1,77,33,000 जना भए पनि 8-25% जगेडा राख्नुपर्ने भएकाले 1,94,00,000 थान छाप्नु परेको आयोगको भनाइ छ। यस्तै कुल 23 लहर समूहका 77 प्रकारका 1,94,00,000 थान मतपत्र छपाई हुँदा सबैभन्दा कम 16 लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी 56 लहरको मतपत्र काठमाडौँको हुनेछ। अर्जुनधारा नगरपालिकाले 5 वर्षको विकास निर्माण तथा प्रगति सार्वजनिक गरेको छ। स्थानीय राजनीतिक दल संचारकर्मीको उपस्थितिमा नगरले 5 वर्ष प्रगति सार्वजनिक गरेको हो। नगर प्रमुख हरिकुमार राणाले स्थानीय तहको निर्वाचनपछि तत्काल कानून अभावका कारण काम गर्न समस्या भएको बताउनु भयो। उहाँले बिस्तारै कानून निर्माणपछि मात्रै नागरिकको सेवामा लाग्न सकेको प्रश्न पार्नु भयो। उहाँले पहिलो स्थानीय चुनाव भएको अर्जुनधारा र अहिलेको अर्जुनधारामा व्यापक परिवर्तन आएको बताउनु भयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। सोही कार्यक्रममा नगर प्रमुख राणा, प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पवित्र निरौला खरेल र उपप्रमुख कमला आचार्यले नगरको बुलेटिन, राजपत्र समेत सार्वजनिक गर्नुभयो। सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रमुख राणाले नगरमा सडक सञ्चालन सञ्जाल व्यवस्थित गरेको दावी गर्नुभयो। 5 वर्ष प्रगति संक्षेपमा बताउँदै उहाँले 116 पुल, 300 झ्युम पाइप, 300 किमी सडक ग्राभेल, नगरको लगानीमा 25 किलोमिटर सडक कालो पत्र गरिएको जानकारी दिनुभयो। नगरको गौरवको आयोजनाका रूपमा रहेको शनिसरी बजार व्यवस्थापनको काम थमाथम भइरहेको उहाँको भनाइ छ। यस्तै सागसब्जी र माछा मासुको पसल व्यवस्थापनका लागि अलग्गै संरचना व्यवस्था गरेको बताउनु भयो। प्रशासनिक सुविधाका लागि हरेक वडामा नयाँ कार्यालय भवन, आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको बताइएको छ। केही ठाउँमा मुद्दा मामिलाका कारण भवन निर्माण हुन नपाएको उहाँको भनाइ थियो। विद्यालयहरूको भौतिक पूर्वाधार विकास र गुणस्तरीय शिक्षाका लागि नगरले विशेष योजना निर्माण गरेर कार्यान्वयन गरेको बताउनु भयो। पहिलो कार्यकालमा कर्मचारी अभावदेखि कार्यालय व्यवस्थापनमा समेत समाधान खोज्दै काम गरेको जनप्रतिनिधिहरूको अनुभव थियो। अहिले सबै व्यवस्थापन गरेर काम अघि बढाइएको बताउनु भयो। अब आउने जनप्रतिनिधिले प्राविधिक अधिक समस्यामा अल्झिनु नपर्ने अवस्था बनाएको उहाँको दावी थियो। यस्तै उपप्रमुख आचार्यले 5 वर्ष कठिनाईका बीच बिताएको बताउनु भयो। पहिलो कार्यकाल भएको हुँदा धेरै समस्या गाह्रा अप्ठ्यारा समय आइलागेको उहाँको भनाइ थियो। उहाँले कुनै पनि गलत नियत नराखी आम नगरवासीको सेवामा प्रतिबद्ध भइलागेको सुनाउनु भयो। उहाँले भन्नुभयो 5 वर्षमा स्रोत साधन र विवेकले भ्याएसम्मका नगरवासीको काम गरेका छौँ। कार्यक्रममा पूर्व सांसद केदारमणि ढकालले नगरको स्थापनापछि गाउँ गाउँमा विकास पुगेको बताउनु भयो। 5 वर्षको अन्तरालमा सबैतिर विकास पुगेकै कारण जग्गाको मूल्य वृद्धि भएको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि नागरिकको जीवन स्तर उठेको छ। जनताले अपेक्षा गरेका सबै काम पूरा नभए पनि सन्तोषजनक अवस्था रहेको बताउनु भयो। प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल लगायतले नगरको कामको प्रशंसा नगरले प्रशंसा योग्य काम गरेको प्रतिक्रिया दिनुभयो। उहाँले स्थानीय तहको व्यवस्थाले आम नागरिकलाई विकास र सेवा प्राप्त सहज भएको बताउनुभयो। नारी संचार क्रिया झापाले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हिजो बिर्तामोडमा जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुखसँग अन्तर्क्रिया गरेको छ। जिल्लामा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा महिलाको नेतृत्व स्थापित गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। प्रमुख पदमा महिला सहभागिता र राजनीतिक दलको भूमिका विषयक अन्तर्क्रियामा नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले 4 वटा पालिकामा महिलालाई प्रमुख पदका लागि टिकट दिने विषयमा पार्टीले छलफल चलाइरहेको बताउनु भयो। उहाँले विपक्षी दलका उम्मेद्वार हेरेर पार्टीले प्रमुख पदमा उम्मेद्वार चयन गर्ने परिपाटीका कारण सक्षम र दक्ष महिला समेत टिकट नपाउने गरेको बताउनु भयो। नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि दीपक तामाङले पार्टीभन्दा पनि व्यक्तिको पहुँच र छवि हेरेर टिकट दिँदा महिलाले कम अवसर पाएको बताउनु भयो। उहाँले जित्ने महिला उम्मेद्वार हेरेर पार्टीले मुख्य पदमा टिकट दिने बताउनु भयो। कार्यक्रममा संघीय सांसद धर्मशिला चापाकाईले महिलालाई प्रमुख पदमा लैजानका लागि जिल्लामा कहिल्यै पनि अन्तर्दलीय छलफल नभएको बताउनु भयो। उहाँले पुरुष र महिला बीचको खाडल पुर्ने अवसर आगामी निर्वाचन भएको हुँदा अधिकांश पालिकामा महिलालाई सबै दलले प्रमुख पदमा टिकट दिन आवश्यक रहेको औल्याउनु भयो। आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अर्जुनधारा नगरपालिकामा प्रमुख पदको आकांक्षी रहनुभएकी सरस्वती सिटौलाले महिला नेता मात्र नभई नेतृत्व गर्न सक्षम भएको हुँदा प्रमुख जिम्मेवार दिइनुपर्ने बताउनु भयो। महिला नेत्री शारदा शर्माले दलले महिलाको क्षमतालाई नजर अन्दाज गरेमा जुनसुकै पार्टीबाट उठेका भए पनि महिलालाई मत दिएर विजयी गराउन सके मात्र महिलाको नेतृत्व स्थापित गर्न सकिने बताउनु भयो। कार्यक्रममा अधिकांश जनप्रतिनिधिले 5 वर्षमा महिला राजनीति कर्मीले पालिकामा उपप्रमुख र वडा सदस्यका रूपमा काम गरेको अनुभवका आधारमा आगामी वैशाख 30 गतेको निर्वाचनमा प्रमुख पदमा प्रतिस्पर्धा गर्ने इच्छा देखाएका छन्। बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महताराले देशभरि महिलाले चलाएका पालिका उत्कृष्ट भएको उदाहरण पेश गर्दै आगामी निर्वाचनमा महिलालाई प्रमुख पदमा टिकट दिन दललाई आग्रह गर्नुभयो। प्रमुख पदकी आकांक्षी समेत रहनुभएकी महतारा परसाईले दलहरूका पुस्तक नीति कानूनका ठेलीमा लेखिएका अधिकारलाई प्रत्यक्ष रूपमा लागू गरेर आगामी निर्वाचनमा देखाउन दलहरूलाई चुनौती दिनुभयो। 4 वर्ष समेत वडा सदस्यमा काम गरेका अधिकांश महिलाले वडा अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेका छन्। जनप्रतिनिधि महिलाले उम्मेद्वारी पाए निर्भयतापूर्वक वहन गर्न सक्ने सामर्थ्य भए पनि चुनाव खर्चिलो हुने हुँदा आर्थिक अभावमा चुनाव लड्न नसकिने बताएका छन्। नारी संचार गृहकी अध्यक्ष भीमा शिवाकोटीले व्यक्तिगत पहुँचका आधारमा भन्दा पनि क्षमता र दक्षताका आधारमा महिलालाई प्रमुख पदमा टिकट दिलाउने राजनीतिक दललाई आग्रह गर्नुभएको थियो। जिल्लामा नेपाली काङ्ग्रेस नेकपा एमाले माओवादी केन्द्र लगायत दलले ओडाबाट उम्मेद्वार चयन शुरू गरिसकेका छन्। कार्यक्रममा निर्वाचनमा सत्तारूढ दलले गठबन्धन गरेर जाने संकेत देखाएको भन्दै अधिकांश वक्ताहरूले महिला प्रतिनिधिको संख्या घटाउने हो कि भन्ने आशंका व्यक्त गरेका थिए। इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसान आकर्षित भएका छन्। रोङको बदामटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन्। खेतबारी र पाखामा समेत सुपारी रोपेर किसानले आय आर्जन गर्न थालेका छन्। सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो। रोङ, चुलाचुली, माई नगरपालिका र माङ्सेपुङको दक्षिणी क्षेत्रमा किसानले सुपारी खेती विस्तार गरी आय आर्जन गर्ने गरेका छन्। प्राय सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय सन्त बहादुर तामाङले बताउनु भयो। सुपारी किन्न व्यापारी किसानको घर घरमा आउने गरेका छन्। बहुवर्षे बालीको रूपमा सुपारी खेती गरेर एकै बोटबाट 50 किलोसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ। तरकारी र अन्य बालीलाई क्षति नपुर्याउने तथा छारीको काम गर्ने भएकाले सुपारी खेती विस्तारमा किसान लागेका हुन्। चुरी क्षेत्रका किसानले वार्षिक रूपमा सुपारी बेचेर 50,000 देखि 2,00,000 रुपियाँसम्म आमदानी गर्ने गरेका छन्। सुपारी काँचै बिक्री हुने भएपछि यसको मूल्य अभिवृद्धिका लागि पहल भएको छैन। रोङ गाउँपालिका 2 सुपारीको खपटाबाट टपरा बनाउने उद्योग सञ्चालन गर्ने तयारी गरेको छ। रोङ गाउँपालिका इलामको तल्लो क्षेत्रमा पर्छ। अधिकांश क्षेत्रमा सुपारी हुने भएकाले किसान सुपारी खेतीतर्फ लागि परेका छन्।
साप्ताहिक गतिविधिपछि अब लागौँ आजको कार्यक्रमतर्फ। श्रोता, प्रदेश नम्बर 1 137 पालिका रहेका छन्। 2074 सालको निर्वाचनबाट स्थानीय तहमा प्रदेशभरिबाट एउटा पालिका अर्थात् झापाको कमल गाउँपालिकामा मात्र महिलाले प्रमुख पद पाएर काम गरिरहेको अवस्था छ। प्रदेशभरिका 1157 वडामध्येमा 11 महिला वडाध्यक्षमा निर्वाचित भएर जिम्मेवारी कुशलतापूर्वक सम्हालिरहनु भएको अवस्था छ। तीमध्ये 3 झापामै रहेर आफ्नो कार्यभार सम्हालिरहनु भएको छ। महिलाले जिम्मेवारी पाएका स्थानमा अन्य पालिका र वडाभन्दा धेरै राम्रा कामहरू भइरहेको तपाईँ हामीले प्रत्यक्ष देखिरहेका छौँ, विभिन्न सञ्चार माध्यमबाट पनि सुनिरहेका छौँ।
आदरणीय श्रोताबिन, हाम्रा राजनीतिक दलहरू अझै पनि महिलाको क्षमतामा विश्वास गर्न सक्ने अवस्थामा पुगिसकेको देखिँदैन। हामीले आजको कार्यक्रममा जनप्रतिनिधि र पत्रकारसँग यिनै विषयवस्तुसँग सम्बन्धित रहेर कुराकानी गर्ने जमर्को गरेका छौँ।
विगतमा अवसर पाएका महिलाहरूले समाज परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्याएका र उनीहरूले अवसर पाए भने आफ्नो क्षमताको विकास मात्र गर्दैनन्, राजनीति र समाजमा अब्बल काम गर्न सक्छन् भन्ने उदाहरण पेश गरिसकेको बताउँदै भन्नुहुन्छ पत्रकार सुब्रत नेउपाने।
सञ्चार माध्यमको भूमिका भनिसकेपछि यो धेरै ठुलो विषय हो। सञ्चार माध्यमले आफ्नो ढङ्गले भूमिका निर्वाह गर्न सक्छन्। पहिलो कुरा त महिला सहभागिताका लागि राजनीतिक दलहरूले जुन मापदण्ड बनाएका छन् अथवा संविधान प्रदत्त जे कुराहरू छ, महिला सहभागिताको विषयमा कम्तीमा पनि 33% महिलाको सहभागिता रहनुपर्छ भनेर हामी चर्चा परिचर्चा गर्छौँ। त्यो राष्ट्रिय राजनीतिमा अथवा स्थानीय महिला सहभागिताका मुद्दाहरूमा त्यो विषय टड्कारको रूपमा अहिलेसम्म उठ्दै पनि आएको छ। अब झापाकै सन्दर्भमा तपाईँले हेर्नुहुन्छ भने बिर्तामोडकै सन्दर्भमा हेरौँ, 42% महिलाको सहभागिता स्थानीय तहमा छ र हामीले भने जस्तै 33% भन्दा माथि नै त्यो देखिन्छ। यस हिसाबले हेर्दाखेरि मिडियाहरूले चाहिँ महिलाहरूलाई स्थानीय तहमा उनीहरूको सहभागिता गराउनका लागि केही कामहरू चाहिँ गर्नै पर्छ। जस्तो के भने महिलाहरूले गरेका सफल अभ्यास, जे जति अहिले स्थानीय तहमा महिलाहरू निर्वाचित भएर जानुभयो, उहाँहरूले निर्वाह गर्नुभएको भूमिका र त्यसले समाजलाई पारेको सकारात्मक प्रभावका विषयमा हामीले सामग्रीहरू उत्पादन गर्न सक्छौँ, प्रसारण गर्न सक्छौँ र अहिले त सामाजिक सञ्जाल छ, त्यसको प्रयोग मार्फत पनि जनतालाई सुसूचित गराउन सक्छौँ। राजनीतिक दलहरूलाई तपाईँहरूले स्थानीय तहमा पठाउनुभएका महिलाहरूले निर्वाह गर्नुभएको भूमिका यस्तो छ र अझै उहाँहरूलाई अवसर दिनुपर्छ भन्ने सन्दर्भमा आफ्नो सञ्चार माध्यम मार्फत लबिङ गर्न सक्छौँ। यी कामहरू मिडियाको प्राथमिकताभित्र पर्छन्। अर्को चाहिँ महिलाले गरेका कथाहरू भनौँ, समाज परिवर्तनका लागि गरेका कथाहरू पनि हामीले मिडिया मार्फत ल्याउन सक्छौँ, तिनलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्न सक्छौँ। अहिले महिलाको सन्दर्भ उठाइरहँदाखेरि अलिक बढी चाहिँ न्यायिक समितिका विषयहरू पनि उठ्छन्। सरकारको एउटा संरचनागत ढङ्गमा स्थानीय तहमा न्यायिक समिति छ, त्यसमा चाहिँ अधिकांश पुरुष पनि हुनुहुन्छ कोही कोही जिम्मेवारीका हिसाबले, तर अधिकांश महिलाहरूले प्रचलित कानुन विद्यमान कानुनको परिधिभित्र रहेर चाहिँ न्याय निरूपण गरिरहनु भएको छ। उहाँहरूले त्यसमा गर्नुभएका सकारात्मक प्रयासहरू, मुद्दाको छिनोफानो गर्ने कुरामा निर्णायक ढङ्गमा जुन काम गर्नुभएको छ, ती विषयहरूलाई पनि हामीले प्राथमिकताका साथ राख्न सक्छौँ। र सँगसँगै महिला नेतृत्व भएका ठाउँमा के कस्ता कामहरू, राम्रा कामहरू के कस्ता भए, तिनीहरूलाई पनि चर्चा परिचर्चा गर्न सक्छौँ। र सँगसँगै राजनीतिक दलहरूलाई महिला सहभागिता गराउनको लागि उनीहरूका मापदण्ड के हुन् र महिलाहरूलाई बढीभन्दा बढी कसरी सहभागी गराउन सकिन्छ भनेर त्यसमा बहस गर्ने, पैरवी गर्ने, छलफल गर्ने क्रममा पनि मिडियाहरूको भूमिका हुन्छ एउटा सन्दर्भमा भने। अब समुदायबाट महिला नेतृत्व स्थापित गराउनका लागि पनि हामीले विभिन्न कार्यक्रमहरू, समुदायको धारणा के छ भन्दा त्यस किसिमका अन्तर्क्रियात्मक कार्यक्रमहरू त्यो मार्फत पनि उहाँहरूको सहभागिता सुनिश्चित हुन सक्छ भन्ने ढङ्गका कामहरू अगाडि लिएर जान सकियो भने पक्कै पनि महिला नेतृत्व स्थापित हुन सक्छ, स्थानीय तहमा उहाँहरूको सहभागिता बढ्न सक्छ। र सबभन्दा ठुलो कुरा चाहिँ अहिले हामी अवसरकी क्षमता भन्ने प्रश्नमा छौँ। पहिला चाहिँ अवसर दियो भने उहाँहरूले क्षमता देखाउने हो, अनि मात्रै अवसरै नदिने तर उसले के गर्न सक्छ र महिला भएको हिसाबले ए महिला हो केही पनि गर्न सक्दैन भन्ने हिसाबले जसरी सोचिन्छ त्यो सोच्यो भने चाहिँ पक्कै पनि सकारात्मक प्रतिक्रिया अथवा त्यसको रिजल्ट राम्रो आउँदैन भन्ने चाहिँ मेरो आफ्नो धारणा छ। र पहिला अवसर दिनु पर्यो, अवसर दिइसकेपछि क्षमताको विकास गर्ने पनि जुन राजनीतिक पार्टीबाट उहाँ आउनु भएको छ त्यहाँ पनि केही न केही काम गरि नै रहनु भएको छ। त्यो हिसाबले पनि क्षमता हुँदै नहुने फेरि अवसर मात्रै दिने भन्ने प्रश्न मेरो हुँदै होइन, तर सन्दर्भ के हो भने अवसर पहिला दिइसकेपछि क्षमता उहाँले देखाउने हो। पक्कै पनि राजनीतिमा खारिएका सशक्त रूपमा अघि बढेका महिलाहरू नै आफ्नो दावेदारी प्रस्तुत गरेर अगाडि आउनुहुन्छ, त्यो हिसाबले चाहिँ उहाँहरूको सहभागिता सुनिश्चित गर्न सकिन्छ भन्ने मलाई लाग्छ।
मुलुक परिवर्तन वा सामाजिक रूपान्तरणमा संसारले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यसै सन्दर्भमा महिलाहरूलाई नेतृत्व पदमा पुर्याउन समेत मिडियाले विशेष भूमिका खेल्नु आजको आवश्यकता रहेको औल्याउँदै भन्नुहुन्छ नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटी।
आसन्न निर्वाचनमा प्रमुख पदमा महिलाहरूलाई लैजाने सवालमा अथवा उहाँहरूलाई स्थापित गर्ने सवालमा सञ्चार र नारी सञ्चार गृहको भूमिका के हुन्छ भन्ने सन्दर्भमा सञ्चारको भूमिका अहम रहन्छ, चाहे ती मुलुकमा परिवर्तन गर्नका लागि होस् या चाहे प्रजातन्त्र गणतन्त्र लोकतन्त्र स्थापना गर्नका लागि होस् या समग्र सामाजिक रूपान्तरणमा सञ्चारको अहम भूमिका छ र सञ्चारले अहम भूमिका निर्वाह गर्दै पनि आएको छ। त्यस्तै यहाँहरूले सोधेको यो प्रश्नमा पनि सञ्चारको अत्यन्तै महत्त्वपूर्ण भूमिका छ। सञ्चारले नै धेरै कुराको परिवर्तन गराउन सहज माध्यम हो सञ्चार भनेको। त्यसो हुँदा यसको यो कुराको परिवर्तनका लागि पनि अत्यन्त महत्त्वपूर्ण भूमिका छ। महिलाहरूलाई कार्यकारी पदमा या प्रमुख पदमा लैजान अहिलेको आवश्यकता पनि हो। राज्यले धेरै कुरा महिलाहरूलाई व्यवस्थापन गरिदिएको छ, कानुनले व्यवस्थापन गरिदिएको छ, तर त्यतिले मात्रै पुग्दैन। आरक्षणमा मात्रै महिलाहरूलाई अघि सारेर अघि बढाएर महिलाहरूको नेतृत्व स्थापित हुने कुरा चाहिँ त्यति सहज छैन, त्यति सजिलो ढङ्गले हुँदैन, महिलाहरू त्यति छिटो स्थापित हुन पनि सक्दैनन्। त्यसो हुँदाखेरि निर्णायक ठाउँमै कार्यकारी पदमै महिलाहरू जान आवश्यक छ, त्यसको सुरुवात भएको छ। र आगामी निर्वाचनमा पनि महिलाहरूलाई कसरी स्थापित गर्न सकिन्छ कार्यकारी पदमा, मेयर उपमेयर वडाधीश जस्ता महत्त्वपूर्ण पदहरूमा उहाँहरूलाई कसरी लैजान सकिन्छ भन्ने सन्दर्भमा सञ्चारको महत्त्वपूर्ण भूमिका त छँदैछ। सँगसँगै सञ्चारसँग जोडिएको नारी सञ्चार गृह जो झापाली महिला पत्रकारहरूको छाता सङ्गठन, यसले महिलाहरूको क्षेत्रमा अत्यन्त महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ। विभिन्न समयमा विभिन्न चरणमा जनप्रतिनिधिहरू महिलाहरूसँग बसेर उहाँहरूले गरेका कामहरू उहाँहरूले गरेका उपलब्धिहरू चाहिँ सञ्चारको माध्यमबाट आम जनतामा पुर्याउने काम पनि नारी सञ्चार गृहले गर्दै आएको छ। र महिलाहरूलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण एजेन्डा अथवा महत्त्वपूर्ण उद्देश्य सञ्चार गृहको रहेको छ। सँगसँगै हामी झापाली महिला पत्रकारहरूको छाता सङ्गठन जसले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नु र महिला पत्रकारहरूलाई यो पेसामा टिकाइरहनका लागि महत्त्वपूर्ण भूमिका पनि यो संस्थाले निर्वाह गर्दै आएको छ। र यो निर्वाचनको सन्दर्भमा सवालमा जोडिरहँदा भर्खरै पनि हामीले धेरैवटा कार्यक्रमहरू सम्पन्न गरिसकेका छौँ जसले चाहिँ महिलाहरूलाई प्रमुख पदमा स्थापित गर्न मद्दत पुगोस् भन्ने उद्देश्यका साथ हामीले भर्खरै एउटा कार्यक्रम सम्पन्न गरिसकेका छौँ। त्यो चाहिँ स्थानीय निर्वाचनमा महिलाहरूलाई कसरी अघि बढाउन सकिन्छ, कसरी प्रमुख पद दिलाउन सकिन्छ र त्यहाँ सञ्चारको भूमिका के हुनुपर्दछ भन्ने हिसाबले खोज पत्रकारिता तालिम भर्खरै हामीले सम्पन्न गरेका छौँ। त्यसै गरी हामीले झापा जिल्लाका विभिन्न पालिकाहरूमा गएर अहिलेसम्मको समग्र महिलाहरूको अवस्था के हो र अबको निर्वाचनमा टिकट लिने कुरामा अथवा आफ्नो अधिकार स्थापित गर्ने कुरामा राजनैतिक दलको भूमिका उहाँहरूले कस्तो देखिरहनु भएको छ र राजनीतिक दलले उहाँहरूलाई उम्मेदवार बनाउने कुरामा कस्तो तत्परता देखाएको छ भन्ने सन्दर्भ पनि हामीले सँगसँगै जोडेर ल्याएका छौँ। उहाँहरूसँग छलफल अन्तर्क्रिया गरिरहेका छौँ। सँगसँगै राजनैतिक दलमा आबद्ध भएर काम गरिरहेका महिलाहरूसँग पनि हामीले अन्तर्क्रिया गर्ने काम गरिरहेका छौँ। त्यति मात्रै नभएर महिलालाई स्थापित गर्ने कुरामा पुरुषहरूकै महत्त्वपूर्ण हात रहन्छ, योगदान रहन्छ भन्ने सन्दर्भले हामीले जिल्लाका राजनैतिक दलका प्रमुखहरू, राजनैतिक दलका भातृ सङ्गठन, महिला सङ्गठनहरूका प्रमुखहरू र विभिन्न सामाजिक संस्थाका का अगुवा महिलाहरूसँग बसेर पनि अन्तर्क्रिया गरिरहेका छौँ र महिलाहरूलाई स्थापित गर्नुपर्छ, महिलाहरूलाई कार्यकारी पद दिनपर्छ भन्ने कुरामा थोरै भए पनि पार्टीलाई जिम्मेवार बनाउने प्रयत्नमा हामी लागेका छौँ र यो कार्य गरिरहेका छौँ। समग्रमा सञ्चारले नै धेरै कुरा परिवर्तन गर्न सक्छ भन्ने मेरो विश्वास पनि छ। त्यसो हुँदाखेरि हामी जुन अभियानका साथ अघि बढेका छौँ त्यो अभियानमा हामी सफलता प्राप्त गर्छौँ भन्ने दृढ विश्वासका साथ अघि बढिरहेका छौँ। सँगसँगै यो निर्वाचनमा हामी महत्त्वपूर्ण कार्यहरू गर्दैछौँ जसले महिलाहरूलाई नेतृत्व स्थापित गर्ने कुरामा मद्दत पुग्नेछ। आम महिला दिदीबहिनीहरूको बिचमा पुगेका छौँ हामी, घर घरमा पुगेका छौँ हामी र कलमको माध्यमबाट, आवाजको माध्यमबाट उहाँहरूका कुराहरू हामीले आम नागरिकमा पुर्याउने निरन्तर प्रयत्न गरिरहेका छौँ, काम गरिरहेका छौँ भन्ने मलाई लाग्छ र आगामी दिनमा पनि हाम्रो यो अभियान निरन्तर अघि बढिरहन्छ।
शिव सताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले महिलाले अवसर पाए भने राम्रो काम गर्न सक्छन् भन्ने कुराको प्रमाणित भइसकेको बताउँदै योग्य, सक्षम र पार्टीलाई विजय गराउन सक्ने महिलाहरूलाई छानेर राजनीतिक दलहरूले प्रमुख पदमा टिकट दिनुपर्ने धारणा राख्दै भन्नुहुन्छ,
हामीले आगामी निर्वाचनमा महिलाहरूलाई नेतृत्वमा लैजानका लागि योग्य, सक्षम, सकेसम्म पढा लेखा भएका महिलाहरू, पहिलेको पहिलो निर्वाचनमा जस्तो होइन, अलिकति सक्षम, नेतृत्व गर्न सक्ने र पार्टी हाँक्न सक्ने, पार्टीलाई विजय गराउन सक्ने, हाम्रो पार्टीले हार्नु हुँदैन, नेतृत्व लिन सक्ने, पार्टीलाई विजय गराउन सक्ने खालको महिला नेत्रीलाई धेरै आकांक्षीहरू मध्ये छानेर पार्टीले चाहिँ पठाउनु पर्ने हुन्छ। पार्टीको यो बेला अत्यन्त अहम भूमिका हुन्छ, यसमा निष्पक्ष र एकदमै पक्षपात रहित ढङ्गबाट चाहिँ नेतृत्व छानेर पठाउनु पर्छ भन्न चाहन्छु।
श्रोता, हामीले महिलालाई नेतृत्व तहमा पुर्याउनका लागि स्वयं महिला आफै, उनीहरू सम्बद्ध राजनीतिक दल र मिडियाको भूमिका महत्त्वपूर्ण रहने विषयमा चर्चा गरिसकेका छौँ। आसन्न निर्वाचनमा महिलालाई प्रमुख पदमा पुर्याउन सञ्चारले खेल्नुपर्ने भूमिका र महिला पत्रकारको अवस्थाको बारेमा आज हामीले विगत 30 वर्षदेखि निरन्तर पत्रकारिताको माध्यमबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै समाज परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आउनुभएकी मिडिया एडभोकेसी ग्रुपकी संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार बबिता बस्नेतलाई लिएर उपस्थित भइसकेका छौँ। श्रोता, अब सुनौ उहाँसँगको कुराकानी।
दिदी, कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
हस्, धन्यवाद यहाँलाई।
नेपाली पत्रकारिता क्षेत्रमा चाहिँ महिलाको अवस्था कस्तो देख्नु भएको छ यहाँले?
अब नेपाली पत्रकारिता क्षेत्रमा महिलाको अवस्थाको कुरा गर्दाखेरि हामीले दुईवटा कुरा गर्नुपर्ने हुन्छ, एउटा सङ्ख्यात्मक र एउटा चाहिँ गुणात्मक। होइन, सङ्ख्यात्मक हिसाबले हेर्दाखेरि हाम्रो चाहिँ 25% महिला सहभागिता रहेको छ। यो चाहिँ सञ्चारिका समूहले एउटा अध्ययन गरेको थियो त्यसको तथ्याङ्क अनुसार, र पत्रकार महासङ्घको तथ्याङ्क अनुसार हेर्दाखेरि चाहिँ 18% भन्ने आउँछ। तर यो दुवैलाई मिलाएर हेर्दाखेरि पनि हाम्रो चाहिँ कस्तो छ भन्नुहुन्छ भने, अहिले कति चाहिँ पत्रकार महासङ्घको सदस्य नभइसकेको अवस्था हुँदाखेरि 25% नै हामीले महिलाको सङ्ख्यात्मक हिसाबले त्यो छौँ। र अर्को चाहिँ गुणात्मकको कुरा गर्दाखेरि, जुन हिसाबले अहिले न्यू जेनेरेसन आइरहेछ, राम्रो काम गरिरहेछ, होइन, यो मिडियाको विभाजित विविध मिडियामा उहाँहरूको उपस्थिति छ, जस्तो अनलाइनमा पनि छ न्यू मिडिया अहिले जसलाई हामी भन्छौँ, होइन, छापामा, विद्युतीय मिडिया, रेडियो, टेलिभिजन सबैतिर चाहिँ छरिएर रहेको महिला पत्रकारको अवस्था चाहिँ भनौँ न उहाँहरूको उपस्थिति चाहिँ सहभागिता चाहिँ सबैतिर नै देखिन्छ।
जस्तो पछिल्लो समयमा यहाँले पनि भन्नुभयो महिलाहरूको आकर्षण पनि बढेको देखिन्छ मिडियाहरू बढेसँगै, तर पत्रकारिता क्षेत्रमा चाहिँ महिलाहरूलाई टिकाउनका लागि एकदमै गाह्रो र चुनौतीपूर्ण देखिन्छ। अब के गर्नुपर्छ र यसमा कसको के भूमिका हुनुपर्छ?
हजुर, मैले देखेको चाहिँ के हो भन्नुहुन्छ भने, पत्रकारिता क्षेत्रमा महिलाहरूको यहाँले भन्नुभएको एकदम सही हो, अहिले चाहिँ आउने क्रम बढिरहेछ, आउने क्रमसँगै त्यति धेरै टिकाउने अवस्था चाहिँ देखिँदैन, होइन। जस्तो हाम्रै पालामा पनि आजभन्दा भनौँ न करिब 28-29 वर्ष अगाडिको कुरा गर्दाखेरि महिलाहरू आउने क्रम थियो, तर त्यति बेलाको पनि सबैजनाले कन्टिन्यू गर्न सकेन, होइन। र यो कन्टिन्युसन, यो कन्टिन्युटी दिने भनौँ, निरन्तरता दिने जुन कुरा छ, यसले चाहिँ एउटा ठुलो च्यालेन्ज भएर चाहिँ आइरहेको छ। यसको लागि अब हाम्रो केही कुराहरू, जस्तो चाहिँ एउटा हाम्रो मिडियामै अलिकति यो आर्थिक रूपले मिडिया सम्पन्न हुन पर्यो, होइन, एकातिर नामको लागि, एकातिर 2-4 पैसा खर्चको लागि काम गर्ने अवस्था हुन भएन भन्ने कुरा एउटा मुख्य हो। र अर्को चाहिँ यसभित्र च्यालेन्जेस पनि छन्, यो आर्थिक मात्रै नभएर आर्थिक चुनौती एउटा छ हामीसँग। अर्को कुरा चाहिँ कस्तो छ भन्दाखेरि, अब पत्रकारिता पेसा चाहिँ जति बेला पनि अलिकति अलिकति आफूलाई इन्गेज गर्ने माइन्ड चाहिँ जति पनि इन्गेज भइरहन्छ कि यसमा अब सुसूचित हुनपर्ने होइन सूचना जानकारीसँग खेल्न पर्ने भएको कारणले र हाम्रो चाहिँ सोसियलाइजेसन यो हाम्रो सामाजिक प्रक्रिया चाहिँ कस्तो भयो भन्नुहुन्छ भने हाम्रो परिवारमा काम सघाउने वातावरण छैन क्या अरूले हेर्दाखेरि सानो कुरा जहिले पनि एउटै कुरा गर्छन् यिनीहरूले भने जस्तो होइन तर त्यो घरको हाम्रो घरका भान्साहरू समावेशी नहुँदाखेरि के भइदियो भन्नुहुन्छ भने त्यसको असर चाहिँ काममा परिरहेछ र यो पत्रकारितामा महिलाको निरन्तरतासँग पनि यो जोडिएको छ घरमा पनि काम गर्नु पर्ने घर पनि धान्न पर्ने अफिस पनि धान्न पर्ने भनेको अरू कार्यालय जस्तो एउटा 9 to 5 काम गरेर सकिने कुरा पनि होइन यो कहिले काहीँ घरमा आएर पनि फेरि काम गर्नुपर्ने हुन्छ होइन र जति बेला पनि सूचनासँग खेल्न पर्ने त्यो भएकोले महिलाहरूलाई एकदमै धेरै दबाव भयो क्या यसमा यो घरको काम मात्रै गर्नु नपर्ने खालको अथवा घरमा सघाइदिने वातावरण भइदिएको भए सजिलो हुन्थ्यो यो पनि एउटा फ्याक्टर चाहिँ भइरहेछ यो दोहोरो कामको बोझ चाहिँ महिलाहरूमाथि असाध्यै धेरै छ र त्यसले गर्दाखेरि पनि यो बिचमा छोड्ने अब भइहाल्यो यतिका धेरै घरमा पनि कहिलेकाहीँ कस्तो भइदिन्छ भन्नुहुन्छ भने घर घर होइन जस्तो अफिस अफिस होइन जस्तो के काम काम होइन जस्तो घर चाहिँ अब त्यो नै गर्न सक्ने अवस्था यता गऱ्यो उता नहुने उता गऱ्यो उता नहुने त्यो बाँडिँदा बाँडिँदा चाहिँ त्यो अवस्था चाहिँ छ त्यसले गर्दाखेरि यो सबै कुराहरूमा हाम्रो सामाजिक प्रक्रिया अनि हाम्रो परिवारमा सहयोगको वातावरण हाम्रो परिवारजनले हेर्ने दृष्टिकोणहरू सघाइदिने वातावरण मुख्य कुरा त काम सघाइदियो भने धेरै कुरा सजिलो हुन्छ होइन अनि हाम्रो बच्चा हुर्काए केही समय आफ्नो बच्चा हुर्काउनु पर्यो होइन हाम्रो जुन प्रकृतिले दिएको प्राकृतिक एउटा दायित्व छ महिलालाई प्रेग्नेन्ट हुने बच्चा पाउने त्यो कुराले पनि अलिकति असर गरेको देख्छु तर सबैभन्दा पनि ठुलो कुरा चाहिँ हाम्रो अलिकति यो कामको बोझ घरको कामको बोझबाट कमी त्यो मुक्ति पायो भने महिलाहरूलाई यो बिचमा रोकिने त्यस्तो कुराहरूमा चाहिँ कमी हुन्छ होला भन्न सकिन्छ
हामी स्थानीय तहको निर्वाचनको चाहिँ सम्मुखमै छौँ र अब चाहिँ हरेक राजनीतिक दलहरूले चाहिँ उम्मेदवारहरू मेरो यो फलानो डिस्खानो भनेर भनिरहेको अवस्था पनि छ यो चर्चामा रहेकै छ त्यति हुँदा पनि राजनीतिक दलहरूले चाहिँ महिलाहरूलाई नै प्रमुख नेतृत्वमा ल्याउन नचाहनुको कारण चाहिँ अब यहाँले विभिन्न समयमा चाहिँ विश्लेषण पनि गर्दै आउनु भएको छ के देख्नुहुन्छ दिदी अवस्था त्यो हुनुको कारण चाहिँ के जस्तो लाग्छ यहाँलाई
अनि हाम्रो चाहिँ कस्तो भएछ भन्नुहुन्छ भने हाम्रो नीतिहरू कानुनहरू चाहिँ बन्यो होइन महिलालाई अगाडि बढाउनु पर्छ भनेर हाम्रो 33% सहभागिता संसदमा र अरू उसमा चाहिँ जुन प्रकारको एउटा सहभागिता बढाउनु पर्छ र स्थानीय तहमा पनि सहभागिता बढाउनु पर्छ भनेर हामीले पोलिसी चाहिँ बनायौँ तर हाम्रो नेताहरूको उहाँहरूको चाहिँ कस्तो रहेछ भने पोलिसी बनाए पनि उहाँहरू चाहिँ मानसिक रूपले तयार चाहिँ भइ नसक्नु भएको रहेछ भन्ने देखिन्छ कि त्यसले गर्दाखेरि यसको परिणाम के भइरहेछ भन्नुहुन्छ भने पोलिसीमा जति बनाएको छ ठ्याक्क त्यति मात्रै दिने त्योभन्दा अगाडि बढाए अगाडि नबढ्ने त्यो चाहिँ संसदमा पनि देखियो संसदको 33% पुर्याउनको लागि अब हाम्रो उम्मेदवारीमा दिने भनेको छैन नि त उम्मेदवारीमा दिने नभनेपछि समानुपातिकबाट भए पनि महिला पुर्याउनु पर्छ भन्ने एउटा बाध्यात्मक अवस्था उहाँहरूलाई भयो त्यसले गर्दाखेरि उम्मेदवारीमा एकदमै थोरै महिलाहरूको मात्रै पर्ने गरेको छ होइन जुन ठाउँमा महिलाहरूले जित्न सक्थ्यो जहाँ चाहिँ चुनावी तालमेल भएको थियो त्यस्तो ठाउँमा पनि योभन्दा अगाडि चाहिँ महिलाहरूलाई नदिएको अवस्था चाहिँ छ र समानुपातिकबाट लिएर आएर 33% पुर्याएको अवस्था छ र अहिले स्थानीय निर्वाचनको कुरा गर्दाखेरि स्थानीय सरकार भनेको चाहिँ यो भनेको जग हो होइन यो राजनीतिको पनि जग हो यो हाम्रो देशको पनि जग हो सबै हो र घर बलियो हुनको लागि जग बलियो हुनुपर्छ र माथि महिलाहरूको सहभागिता राजनीतिमा सबैतिर महिलाको सहभागिताको लागि यो स्थानीय तहमै दह्रो भयो भने धेरै राम्रो हुन्छ नभएको पनि होइन योभन्दा अगाडि अब अहिले भनौँ न अहिलेको अवस्थामा यो 2074 निर्वाचनमा ठुलो सङ्ख्यामा महिलाहरू चाहिँ आउनुभयो होइन 41% महिलाको सहभागिता चाहिँ हाम्रो स्थानीय निर्वाचन पछि जनप्रतिनिधिको रूपमा छ जुन राम्रो सहभागिता हो यसलाई नराम्रो सहभागिता भन्न मिल्दैन तर के भइदियो भन्नुहुन्छ भने यसमा पनि अब उपप्रमुख र उपमेयरहरू चाहिँ धेरै हुनुभयो त्यसलाई पनि म नराम्रो मान्दिनँ होइन यो पनि कति भने 91% महिलाहरूको उसमा चाहिँ छ यो उपमेयर उपप्रमुखहरू गरेर 91% त्यो पनि सानोतिनो कुरा होइन उहाँहरूलाई अहिले सिक्ने मौका भयो लिडरसिप बिल्ड गर्ने मौका भयो यसलाई पनि मैले एकदमै पोजिटिभ लिएको छु होइन तर अब के हुन्छ भन्ने चाहिँ सबैभन्दा ठुलो प्रश्न चाहिँ के छ भने अब के हुन्छ त उहाँहरूको लिडरसिप त बिल्ड भइसक्यो होइन सबैको भयो भन्दिनँ सबैले राम्रै काम गर्नुभयो भन्ने छैन सबै महिलाले मात्र होइन पुरुषले पनि सबैले राम्रो काम गर्नु भएन होला अथवा कतिले राम्रो काम गर्नुभयो होला यो मिसमास हुन्छ सबैजनाको मूल्याङ्कन गर्ने बेला पनि हो यो निर्वाचन त्यसले गर्दाखेरि मलाई चाहिँ कस्तो लाग्छ भन्नुहुन्छ भने जुन एउटा अवसर हामीलाई प्राप्त भएको छ यो अवसरमा चाहिँ नि विगतमा यो आफूलाई बिल्ड आफ्नो क्षमता अभिवृद्धि गरिसक्नु भएको महिलाहरू भएको कारणले गर्दाखेरि पहिला केही नगर्दाखेरि त 91% महिलाहरू चाहिँ 91% महिलाहरू चाहिँ हुनुहुन्थ्यो उपमेयरमा भनेदेखि अब मेयरको सङ्ख्या चाहिँ कम थियो तर अब मेयरको सङ्ख्या चाहिँ बढ्ने देख्छु म र त्यो हामीले देखेर भन्दा पनि नेताहरूले नै यसमा पहल गर्नुपर्ने हुन्छ हामीले बाहिरबाट हेरेर मात्रै हुँदैन त्यो गर्न सक्यो भने उहाँहरूले धान्न सक्ने अवस्था चाहिँ छ होइन किनभने उहाँहरूले त्यो देख्नु भयो सबै कुराहरू भयो अझै पनि हाम्रो राजनीतिक दलहरूमा चाहिँ कस्तो भन्दाखेरि मुख्य प्रमुख दलहरूमा चाहिँ महिलालाई सकेसम्म किन हाम्रो अरूले मान्छेहरू तयार छ भने जस्तो त्यस्तो पनि देखिन्छ होइन त्यसले गर्दाखेरि चाहिँ अलिकति घाटा भएको जस्तो अनि अर्को घाटा चाहिँ महिलालाई कहाँ देख्छु भने यो चुनावी तालमेल भन्ने कुरा छ नि जुन अब यो गठबन्धन जित्नको लागि गठबन्धन गर्ने चलन छ त्यो गठबन्धन गर्दाखेरि चाहिँ पुरुष आउने जति पनि गत निर्वाचनलाई हामीले हेऱ्यौँ भने यो गठबन्धन गरेको ठाउँमा चाहिँ पुरुष आएको छ कि त्यसले गर्दा महिलाको सहभागिता घट्ने एउटा ऊ पनि त्यसले गराउन सक्छ यो सबै कुराहरू विचार गरेर उम्मेदवारी दिनुपर्छ भन्ने चाहिँ हाम्रो भनाइ हो
यसमा चाहिँ जस्तो मिडियाले विगतमा जति भूमिका खेल्नुपर्ने हो खेलेन भन्ने आरोप पनि छ राजनीतिक दलहरूका महिलाहरूको पनि होइन अब चाहिँ उहाँहरूलाई नेतृत्वमा पुर्याउनका लागि हाम्रो मिडियाको भूमिका चाहिँ कस्तो रहनुपर्छ
मिडियाको भूमिका मूलत अब यो जानकारी दिने सूचना प्रदान गर्ने नै हो होइन सूचना दिने नै हो तर यति हुँदाहुँदै पनि हाम्रो मिडिया चाहिँ नि नेपालको मिडिया यो राजनीतिमा महिलाको सहभागितालाई लिएर चाहिँ म सकारात्मक नै देख्छु यसको चाहिँ कस्तो छ भन्नुहुन्छ नि यसको प्रमुख प्रमाण चाहिँ यो 33% महिलाको सहभागिता हुनुपर्छ भन्ने खालको कुरामा कहिले पनि नेगेटिभ भएर प्रेजेन्ट भएको देखिनँ होइन नेपालको मिडिया चाहिँ नि जस्तो छोरीलाई अंश दिनुपर्छ भन्ने क्याम्पेनहरू चल्दाखेरि त्यति बेला चाहिँ नेगेटिभ देखिएको थियो तर यसमा चाहिँ देखिएन भनेपछि नेपालको मिडियाले यो मामिलालाई महिलाको राजनीतिमा सहभागिता हुने कुरालाई सकारात्मक रूपमा सकारात्मक भूमिका निर्वाह गरेको छ र अहिले चाहिँ अब मिडियाको भूमिका चाहिँ मैले के देख्छु भन्नुहुन्छ भने समाजमा भइरहेको जुन एउटा हामी यहाँसम्म एउटा प्रोग्रेसिभ वातावरणमा आएका छौँ यसलाई थप बढाउने र इक्वालिटीको अवधारणाबाट यो समानताको अवधारणाबाट नै समाचारहरू हाम्रा जानकारीहरू होइन हाम्रा चाहिँ टक सोहरू यस्ता कुराहरू चाहिँ दिन सक्यो भने थप ऊर्जा पनि हुन्छ होइन महिलाहरूलाई एउटा प्रेरणा पनि हुन्छ र राजनीतिक कर्मीहरू जो अरू हुनुहुन्छ नि जसले टिकट दिने ठाउँमा हुनुहुन्छ उहाँहरूलाई पनि हुन्छ र मतदाताहरू जो हुनुहुन्छ मतदातालाई पनि यो महिलाहरू हुँदाखेरि चाहिँ अब धेरै जस्तो अहिले हामीले सबै कुराको एनालाइसिस गर्ने बेला पनि हो कति ठाउँमा पुरुषहरूले लिड गरेको ठाउँमा कस्तो भयो महिलाले लिड गरेको ठाउँमा कस्तो भयो होइन करप्सनको अवस्था के हो यो भ्रष्टाचारको अवस्था के हो अथवा अरू किसिमको यो सामाजिक जागरणको अवस्था के हो विकासका अवस्था के हुन् भन्ने खालको कुराहरूको हामीले यो सबै कुराहरू चाहिँ मिडियाले नै एउटा निष्पक्ष रूपमा हेर्न पर्ने अवस्था पनि छ र मिडियाको भूमिका चाहिँ यसमा सकारात्मक विगतमा थियो अब अहिले पनि त्यस्तै खालको सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ
जस्तो महिलालाई चाहिँ अंश र वंशको अधिकार दिलाउनुपर्छ भन्ने अहिले ठुल्ठुला बसहरू छलफलहरू भइरहेका छन् यसमा चाहिँ दिदीको भनाइ नि
मेरो भनाइ के हो भन्नुहुन्छ भने यसमा अब वंशको कुरा एकदमै महत्त्वपूर्ण कुरा छ अंशको कुरा धेरै महत्त्वपूर्ण कुरा थियो किनभने अब हाम्रो थियो भन्ने अवस्थामा अंशमा पुग्यौँ कानुनी रूपमा छोरीलाई अंशको समान अधिकार छ तर हाम्रो के भयो त भन्दा हाम्रो व्यवहारमा लागू गर्नुपर्ने कुरा चाहिँ छ हाम्रो व्यवहारमा कति लागू भयो त छोरा र छोरीले समान अंश कहाँ पाए त पाएका छन् भने त्यो समाचार बनाउनु पर्ने अवस्था छ अहिले मिडियाले होइन किन भन्नुहुन्छ भने यो त एउटा ठुलो लडाइँ लडेर के गर्ने त अंशलाई छोरीलाई यो पैतृक सम्पत्तिमा छोरीलाई समान हकदार कसरी बनाउने भन्ने ठुलो लडाइँपछि पाउँदा पनि यो चाहिँ यो पाइरहेको अवस्था छैन त्यसले गर्दा यसको अनुगमन पनि हुन पर्यो कानुन बनाउनेले जसले कानुन बनाउनु भयो र उहाँहरूले चाहिँ ताली बजाउनु भयो नि उहाँहरूले पनि छोरीलाई अंश नदिएको अवस्था छ क्या त्यसले गर्दा यसको मोनिटरिङ मेकानिजम हाम्रा कानुनहरूको कार्यान्वयन कसरी भइरहेछ भन्ने कुराको मोनिटरिङ मेकानिजम पनि एउटा बनाउनु पर्यो जस्तो लागेको छ मलाई होइन त्यो गर्नुपर्छ होला भन्ने ठान्छु र अर्को चाहिँ वंशको कुरा चाहिँ के छ भन्नुहुन्छ भने यो वंशीय हकको कुरामा हुनेछ भनेर हाम्रो संविधानमा चाहिँ लेखेको छ होइन हाम्रो कतै पनि डिस्क्रिमिनेसन छोराछोरीलाई भन्ने खालको त्यस्तो काहीँ पनि छैन तर समस्या के छ भने हाम्रो चाहिँ छोरीले आमाको नामबाट मतलब चाहिँ छोरीको नामबाट भनौँ आमाको नामबाट छोराछोरीले नागरिकता पाउने अवस्था चाहिँ हाम्रो अहिलेसम्म पनि छैन त्यो विधेयक अहिले पनि संसदमा छ अहिले पनि त्यो कानुन बन्न नसकिरहेको अवस्थामा छ र त्यसले गर्दाखेरि यो वंश र अंशको हक चाहिँ एकदम ठुलो कुरा रहेछ यो भइदियो भने चाहिँ एउटा पूर्ण रूपमा मानव भरम हुनको लागि पूर्ण स्वतन्त्रता चाहिँ महिलाहरूले त्यति बेला अनुभव गर्छन् र अहिले चाहिँ स्वतन्त्रता हुँदै गरेको अवस्था भन्न मिल्छ हाम्रो पूर्ण अवस्था जुन प्रकारले संविधानमा लेखिएको छ त्यो अवस्था चाहिँ छैन त्यसले गर्दाखेरि पनि हामीले वंश र अंशको हक स्थापित गर्न चाहिँ जरुरी छ
यहाँहरूले वरिष्ठ पत्रकार बबिता बस्नेतसँगको कुराकानी सुनिरहनु भएको छ र आम रेडियो भिजन सुनेर बस्नुहुने श्रोताहरूलाई अन्तिममा यहाँ के भन्न चाहनुहुन्छ
अहिले म चाहिँ के भन्छु भन्नुहुन्छ भने अब अहिले हाम्रो धेरै कुराबाट हामी अलिकति अगाडि बढेको त छौँ तर पनि हाम्रो के कुराहरू अलिकति देशमा त्यति धेरै मिलिरहेको कुरा पनि छैन अब अहिले यस्तो ट्रान्जिसन जस्तो फेजमा छौँ कि अब लोकल इलेक्सनको धेरै उचाइ छ होइन अब आउनै लागिसक्यो भनौँ न अगाडिको कुराको समीक्षा पनि गर्नु छ आउने उसमा नेतृत्व स्थापित पनि गर्नु छ त्यसले गर्दाखेरि हाम्रो चाहिँ अब यो स्थानीय तहबाटै हाम्रो धेरै कुराहरू चाहिँ मूल्य मान्यताहरू होइन कानुनहरू धेरै कुराहरू चाहिँ कार्यान्वयनको कुराहरू सबै गर्नुपर्नेछ म त के भन्छु भन्दाखेरि तपाईँहरूको हातमा अहिले ठुलो अवसर आएको छ कि विगतमा यदि कसले राम्रो गराएको थियो कसले काम राम्रो गराएको थिएन कसले राम्रो त्यो खालको अवसर कसले पाएको थिएन को हुँदा चाहिँ यहाँलाई ठिक लाग्छ होइन त्यसले गर्दाखेरि हेरेर आफूलाई ठिक नलाग्ने कुरालाई पन्छाउन र आफूलाई ठिक लाग्ने मान्छेलाई र त्यस्तो खालको अवस्था निर्माण गर्ने परिस्थिति ल्याउनको चाहिँ हामी सर्वसाधारणको नै यहाँहरू सबैको नै हात छ त्यसले गर्दा सही मान्छे चुनाउँ होइन निर्वाचनमा र अरू कुराहरूमा पनि हामीले चाहिँ एउटा पोजिटिभ इन्भाइरोमेन्ट पनि एउटा बनाउन मलाई एकदम जरुरी देख्छु कि हरेक कुरामा हाम्रो नकारात्मक कुराहरू प्रतिक्रियाहरू त्यस्तो मात्रै भयो आफ्नै ठाउँबाट आफैले के कोसिस गर्न सक्छौँ सानो सानो कुरामा पनि त्यसलाई त्यही कुरालाई हामीले कसरी अलिकति पोजिटिभ धारणाबाट गर्न सक्छौँ होइन जस्तो सबै कुरामा भनेको होइन अपराधिक क्रियाकलापहरूमा हामीले त्यो बाधारणा बनाउन सक्दैनौँ होइन त्यस्तो कुराहरूमा हाम्रो कानुनको जस्ताको तस्तै प्रपर कार्यान्वयन पनि कसरी गर्न सक्छौँ भन्ने कुराहरू पनि हामीले सानो सानो तहबाट नै हामीले सुरु गर्नुपर्नेछ होइन त्यस्तो खालका सुरुवात होस् भन्ने चाहन्छु र मलाई चाहिँ अहिले पनि महिलाहरूलाई नै सन्देश दिँदाखेरि चाहिँ आफ्नो खुट्टामा उभिनु चाहिँ एकदमै ठुलो कुरा हो होइन यो आर्थिक सशक्तिकरण भन्ने कुराले चाहिँ धेरै असर प्रभाव पारिरहेको हुन्छ जस्तो सुकै काम भए पनि काम गरौँ दुई चार पैसा कमाऊ होइन तपाईँको श्रीमानले दिनुभएको 1,000 रुपियाँ र तपाईँको आफ्नो कमाई 100 रुपियाँलाई हिसाब किताब गर्दाखेरि चाहिँ 100 रुपियाँको महत्त्व चाहिँ ठुलो हुन्छ किनभने त्यो 1,000 रुपियाँको चाहिँ हामीले हिसाब किताब देखाउनुपर्छ 100 रुपियाँको चाहिँ हिसाब किताब देखाउनु पर्दैन होइन त्यसले गर्दाखेरि आफ्नो खुट्टामा उभिने कोसिस गरौँ त्यो पहल गरौँ र हामी आफ्नो खुट्टामा उभिसकेपछि चाहिँ हामीले आत्मसम्मान पनि कायम गर्न सक्छौँ त्यो वातावरण महिलाले मात्रै बनाएर हुँदैन घरको पुरुष सदस्यहरूले पनि त्यो बनाइदिनुपर्छ त्यसले गर्दा सबैलाई नै त्यो खालको एउटा सकारात्मक माहौल बनोस् एउटा समानताको वातावरण कायम होस् भन्ने भनेर चाहिँ आग्रह गर्न चाहन्छु
अन्त्यमा यो कार्यक्रमको परिकल्पना र प्रस्तुतिको तहसम्म आइपुग्न हामीलाई सहयोग गर्ने लैङ्गिक हिंसा मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप म्याक र सहयोगी संस्था सोलिडारिटी सेन्टरलाई विशेष धन्यवाद छ साथै प्राविधिक साथी देवेन्द्र अधिकारी र म सावित्रा दाहाल
साथै म कार्यक्रम प्रस्तुता अम्बिका भण्डारी कार्यक्रमबाट बिदा हुँदै यो कार्यक्रम कस्तो लाग्यो सुनेर सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुहुन्न हार्दिक अनुरोध गर्दछौँ हवस् त नमस्कार।